الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله میرے مدنی چینل کے ناظرین اللہ پاک کی رحمت سے مدنی چینل پر آپ دعوت اسلامی کے ذریعے مختلف پروگرامز دیکھتے ہیں سلسلے آتے ہیں الحمدللہ بہت کچھ سیکھنے کو ملتا ہے تربیت ہوتی ہے کڈس مدنی چینل کے ذریعے بچوں کی تربیت ہے اسلامی بہنیں الحمدللہ گھروں میں ہوتی ہیں ان کے لیے بھی سیکھنے کا بہت کچھ ملتا ہے اس کو امیر علیہ سنت فرماتے ہیں نا کہ یہ الیکٹرانک مبلغ ہے تو گھروں میں پہنچ کر الحمدللہ نہ صرف اپنے شہر اپنے ملک بلکہ دنیا بھر میں جہاں بھی ہو بلکہ اب تو نیٹ کے ذریعے بھی ہمارا یہ پروگرام گھر اور معاشرہ لیے ہم حاضر ہیں. آج جو ہمارا ٹاپک ہے موضوع وہ ہم لائے ہیں شب برات کی برکات. شب برات کی برکتیں فضائل اہمیت براءت نجات تو اس کی بڑی برکات ہے بڑی برکات ہے. سنتے رہتے ہیں جتنا سنیں گے اتنا ہی اس کی اہمیت امپورٹنس بڑھے گی. تو ہمارے پیارے پیارے مبلغین جو ہمارے ساتھ ہیں ان کی بھی زیارت کروا دیں ان سے بھی ملاقات بذریعہ چینل آپ کر لیں. ہمارے سید ثاقب شاہ صاحب مدنی شاہ جی خیریت سے ہیں ٹھیک ہیں مرحبا ماشاءاللہ. ہمارے فراز مدنی بھائی ماشاءاللہ بہت دور سے تشریف لاتے ہیں اللہ پاک آنا قبول فرمائے اللہ ہمیں اچھی اچھی نیتوں کی توفیق عطا فرمائے اور اچھی نیتیں ہی کام آئیں گی نا. بظاہر بندہ نیکی کرتا ہے لیکن اچھی نیت نہ ہو تو ثواب تو اچھی نیت پر ہی ملے گا نا. ثواب کی نیت ہو اللہ کی رضا کی نیت ہو تو اللہ کریم اپنی رضا سے ہمیں محروم نہ فرمائے ثواب سے محروم نہ فرمائے اور خوب نیکیاں کرنے کی توفیق عطا فرمائے. درود پاک کی ایک بہت پیاری فضیلت کہ اہل بیت اطہار کے روشن چراغ حضرت امام جعفر صادق رحمت اللہ تعالی علیہ نے فرمایا جو کوئی شعبان المعظم میں روزانہ 700 مرتبہ درود پاک پڑھے گا اللہ کریم کچھ فرشتے مقرر فرما دے گا جو اس درود پاک کو رسول کریم صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ تک پہنچائیں گے. اس سے پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی روح مبارکہ کو خوشی ہوگی. پھر اللہ پاک ان فرشتوں کو حکم دے گا کہ اس درود پڑھنے والے کے لیے قیامت تک دعائے مغفرت کرتے رہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. تو میرے مدنی چینل کے ناظرین الحمدللہ درود پاک کی بڑی برکات ہے بڑی برکات ہے. تو درود پاک پڑھتے رہنا چاہیے. فراز مدنی بھائی شب براءت کیا ہے؟
بسم اللہ الرحمن الرحیم. ویسے تو اس کے نام سے ہی ظاہر ہے کہ یہ نجات دلانے والی رات ہے. اس کی امپورٹنس کو سمجھنے کے لیے ہمیں غور کرنا ہوگا. اس کا نام ہی ویسے دیکھا جائے تو ایک پوری تبلیغ ہے کہ جہنم سے آزادی دلانے والی یہ رات ہے اور کئی اس کے اندر برکتیں جو ہیں وہ چھپی ہوئی ہیں. اہل عرب کا یہ معمول ہوا کرتا ہے کہ جس چیز کے اندر اوصاف زیادہ ہوں کوالٹیز زیادہ ہوں تو اس کے نام بھی زیادہ رکھتے ہیں. کئی ایسی چیزیں ہیں کہ جس کے ہزار ہزار نام ہیں تھوڑا سا فرق ہونے کی وجہ سے اس کے نام کے اندر تبدیلی آ جاتی ہے. تو شب برات بہت مشہور نام ہے اور اسی نام سے ہم اس رات کو جانتے ہیں. لیکن علماء نے اس کی برکتوں کو بیان کرنے کے لیے مزید لوگوں کو اویئرنیس دینے کے لیے اس کے جو مزید نام ہیں وہ بھی لوگوں کے سامنے بیان کیے ہیں. اور یہ سارے کے سارے جو نام ہیں شب برات کے یہ قرآن و حدیث سے ماخوذ کیے گئے ہیں. جیسے کہ اس کا ایک پہلا نام جو علماء نے بیان کیا ہے وہ یہ بھی ہے اللیلۃ المبارکہ, یعنی یہ مبارک رات ہے برکت والی رات ہے. اور قرآن پاک کی سورہ دخان کے اندر اللہ پاک نے ارشاد فرمایا انا انزلنا فی لیلۃ مبارکہ کہ بے شک ہم نے اسے یعنی قرآن کو برکت والی رات میں نازل کیا ہے. کئی مفسرین ایسے ہیں جو مستند اور معتبر مفسرین ہیں انہوں نے اپنی کتاب کے اندر لکھا ہے تفاسیر کے اندر کہ اس لیلۃ مبارکہ سے مراد شعبان کی 15ویں رات ہے. تو علماء نے فرمایا کہ یہ برکت والی رات ہے. اور دوسری برکت والی رات ہونے کی وجہ یہ ہے کہ جو مقدس اور مبارک فرشتے ہیں وہ لوگوں کے قرب میں آ جاتے ہیں, اس وجہ سے بھی اس کو لیلۃ مبارکہ کہا جاتا ہے. اس کا ایک اور نام ہے لیلۃ القسمہ یعنی تقسیم کی رات. علماء نے لکھا ہے اور روایتوں سے بھی ثابت ہے کہ اس رات لوگوں کو رزق تقسیم کیا جاتا ہے یا آئندہ سال جو ان کو جو ان کا رزق ان کو ملنے والا ہے وہ صحیفوں میں لکھا جاتا ہے. فرشتوں کے پاس جو رجسٹر ہوتے ہیں اس میں وہ لکھا جاتا ہے. تو اس وجہ سے بھی اس کو لیلۃ القسمہ کہا جاتا ہے یعنی تقسیم کی رات. اسی طرح एक इसका नाम है लैलतुल तगफीर, यानी इसका मतलब होता है गुनाहों के झड़ने की रात, और जो इस रात को इबादत करता है तो उसके गुनाह जो है वो झड़ते हैं, तो इस वजह से इसको लैलतुल तगफीर कहा जाता है। यानी इसके नाम ही बता रहे हैं कि इसकी इंपॉर्टेंस कितनी है, इसकी सेंसिटिविटी कितनी है, इसकी नाजुकी कितनी है। इसका एक और नाम है लैलतुल गुफरान, यानी मगफरत की रात।
क्या बात है।
अब वो क्यों नाम पड़ा, इस वजह से कि हदीस पाक में आता है कि अल्लाह तबारक व ताला शाबान की 15वीं रात लोगों को इतना जहन्नम से आजाद करता है जितना बनी कल्ब की बकरियों के बाल है, और एक रिवायत में ये भी है कि बनी कल्ब की बकरियों के बालों से भी ज्यादा अल्लाह तबारक व ताला लोगों को जहन्नम से आजाद फरमाता है। तो ये इस रात की बरकतें हैं। इसी तरह इसका एक नाम है लैलतुल इजाबा, यानी कबूलियत वाली रात। रिवायतों में आता है कि वो पांच रातें कि जिसमें दुआ कबूल होती है उसमें से एक शाबान की 15वीं रात है, यानी ये हदीस में आ गया कि इस रात को दुआ करेंगे दुआ लाजमी तौर पर कबूल होगी, इस वजह से इसको लैलतुल इजाबा कहा जाता है। बहरहाल और भी इसके कई नाम है, तो इसके नाम से जाहिर है कि ये इतनी बरकत वाली रात है कि हम दुआ की कबूलियत ना होने पर बालों का शिकवा कर रहे होते हैं, तो दुआ जो है वो इस रात के अंदर की जाए। फिर जहन्नम से आजादी, जो सबसे बड़ा मकसूद है कि हम जहन्नम से आजाद होकर जन्नत में चले जाएं और रब तबारक व ताला की वहां पर जो नेमतें हैं उससे फायदा हासिल करें, तो ये रात है जो जहन्नम से आजाद करवाने वाली है। और भी रातें हैं लेकिन ये भी एक बिलखसूस शबे बारात जो इसके नाम से जाहिर है कि जहन्नम से नजात दिलाने वाली रात है, तो इसकी इंपॉर्टेंस को समझना चाहिए। बाद औकात हम चंद चीजों ऐसी होती हैं कि जिसकी इंपॉर्टेंस को समझ नहीं पा रहे होते हैं, बस वो एक सुनी सुनाई होती है, रूटीन चल रही होती है, लेकिन बकायदा उसको गौर करें और अपनी अकाउंटेबिलिटी करें कि यार इस रात में इतनी ये नाजुक चीजें होती हैं, इतने नाजुक फैसले होते हैं, तो मैंने अपने बारे में क्या किया, मैं अपनी जो है वो रूटीन को किस तरह चेंज करूं, किस तरह आपको अपने आप को नेकियों की तरफ लेकर आऊं। तो यूं जब बंदा इस चीज की इंपॉर्टेंस को समझेगा और कुछ गौर व फिक्र करेगा तो उम्मीद है कि इस रात को अच्छे अंदाज में गुजारने में कामयाब हो जाएगा। और आखिरी बात, जिस तरह आपने शुरू में कहा ना कि ये रजब और शाबान ये इबादत के महीने हैं ताकि रमजान में और इबादत का हमारा शौक और शौक बढ़ जाए, तो जिस तरह गाड़ी को रवा करते हैं ना, तो ये एक तरह से रवा हो रही होती है हमारे। ये बाजों ने मिसाल दी भी है किताबों के अंदर कि जिस तरह बाज चीजों को प्रैक्टिस में लाने में टाइम लगता है, उसको बतकल्लुफ पहले करना पड़ता है। बहुत सारे काम इमाम गजाली ने लिखा है कि उसको अपनी आदत बनाने के लिए बतकल्लुफ पहले वो काम करने पड़ते हैं। तो रजब और शाबान में गोया कि हमारी जो एक गाड़ी है वो रवा हो रही होती है, और फिर जो लोग रजब और शाबान को अच्छे अंदाज में गुजारते हैं उनके रमजान गुजारने का अंदाज ही कुछ और होता है, उनकी जो रूहानियत है, उनकी जो इबादत का शौक और शौक है वो कुछ और ही होता है। और अगर इन दो महीनों को गफलत में गुजार दे तो बाद अवकात रमजान शरीफ के अंदर भी सुस्ती, गफलत और रोजे ना रखने और तरावियों में सुस्ती होने का ये मामला देखा जाता है। तो इन रातों को, इन महीनों को, इसकी कदर को समझिए और इसकी इंपॉर्टेंस को समझिए, इसमें इबादत करें तो इंशाल्लाह रमजान के अंदर भी इसका फायदा हासिल होगा।
क्या बात है। मेरे मदनी चैनल के नाजरीन, जैसे हमारे मुबल्लिग दावत इस्लामी हमारे फराज मदनी भाई ने एक तो इस रात के नाम बताए, इसकी बरकत बताई, और वही बात के किसी भी काम को करने से पहले उसकी प्रैक्टिस, एक आदत बनाए, यानी इबादत से मुतालिक। रमजान तो वाकई अपनी बरकतें, शैतान भी शयातिन कैद होते हैं, इनको जंजीरों में जकड़ लिया जाता है, जन्नत के दरवाजे खुल जाते हैं, दोजक के दरवाजों पर ताले पड़ जाते हैं। लेकिन अमीर अल सुन्नत फरमाते हैं ना, क्योंकि कहता है कि मैं जाकर मदीने में या मक्के में इबादत करूंगा, हज उम्रे पे करूंगा, तो उसकी प्रैक्टिस होगी तो वो एक आदत बन जाती है, तो फिर एक आसानी होती है। रातों रात आदत चेंज नहीं होती। तो इसी मौके पर मेरे ज़हन में ये आया कि इबादत के लिए चाहिए वक्त, और जो काम हमारे वक्त बर्बाद करने वाले हैं, स्पेशली सोशल मीडिया, अगर सोशल मीडिया को हम यूज करते हैं खेल कूद, तमाशे, फिल्में, ड्रामे और बहुत सारी फजूलियात में पड़े होते हैं, तो हमारे मिनटों नहीं शायद घंटों बर्बाद हो जाते हैं। तो एक तो ये नियत कर लीजिए कि अभी से हम अपने सोशल मीडिया का कोई ज़रूरी दीनी अच्छा जायज इस्तेमाल है तो वो भी मुख्तसर करके करें, टाइम को सेव करें, तिलावत कुरान का अभी से मामूल बनाइए, अल्लाह तौफीक दे दो खत्मे कुरान कर लें, कुरान पाक की 7 मंजिलें। कई लोग ऐसे अब भी मौजूद हैं, हमारी मुलाकातें हुई हैं, कि डेली एक मंजिल तिलावत कुरान करते हैं और हर 7वें दिन खत्म कुरान करते हैं। तो एक तो ये नियत कर लीजिए, फिर तरावी की 20 रकतें अल्लाह तौफीक दे पूरी तरावियां पढ़ेंगे, तो ईशा की भी 17 रकतें हैं। तो बाज़ औक़ात होता है कि अगर चलो नफल है, सुन्नत कबलिया है या सुन्नत गैर मौक़िदा है ना पढ़ें, तो अपने आप को इबादत का पाबंद बनाएं। अभी से बाजमात नमाजें, फजर बा जमात, इशराक चाश्त, अवाबीन, सूरह मुल्क, इनकी प्रैक्टिस अपनी बढ़ाते रहें, और क्या ही खूब है कि नेक आमाल के आदि बन जाएं। 72 नेक आमाल हमारे होते हैं, तो देखिए आज का नेक अमल क्या है।
15वीं सदी की अजीम इल्मी और रूहानी शख्सियत شیخ طریقت امیر اہل سنت بانی دعوت اسلامی حضرت علامہ مولانا ابو بلال محمد الیاس عطار قادری رضوی دامت برکاتہم العالیہ نے اس پرفتن دور میں نیکیاں کرنے اور گناہوں سے بچنے کے طریقوں پر مشتمل شریعت و طریقت کا جامع مجموعہ 72 نیک اعمال بصورت سوالات عطا فرمائے ہیں۔ 72 نیک اعمال میں سے ایک نیک عمل یہ ہے،
کیا آج آپ نے آنکھوں کو گناہوں یعنی بدنگاہی، فلمیں، ڈرامے، موبائل پر گندی تصاویر اور ویڈیوز، نامحرم عورتوں اور کزنز وغیرہ کو دیکھنے سے بچایا؟
میرے مدنی چینل کے ناظرین، ابھی آپ نے یہ 72 نیک اعمال جو اسلامی بھائیوں کے لیے اور اسلامی بہنوں کے لیے 63، اب یہ دیکھیں کہ آنکھوں کی حفاظت، اب بدنگاہی کی عادت پڑ گئی، موبائل پر بھی اس میں لکھا ہے، یہ عادت امیر علیہ سنت کی طرف سے جو ہمیں بصورت سوالات ملے ہیں یہ نیک اعمال، تو اگر جس کو بدنگاہی کی عادت پڑ گئی، فلمی ڈراموں کی عادت پڑ گئی، موبائل پر لگے رہتے ہیں وہ، یا ٹی وی یا اس کے ذریعے یا سوشل پلیٹ فارم کے ذریعے گناہوں میں لگے رہتے ہیں، تو کئی ایسے محروم اور بدنصیب ہوتے ہیں کہ رمضان جیسے مقدس مہینے میں بھی وہ نہیں بچ پاتے۔ توبہ کر لیجئے اور اپنے آپ کو گناہوں سے بچا کر نیکیوں کی طرف آ جائیں اور نیک اعمال پر عمل شروع کر دیں، روزانہ اس کا جائزہ لیں۔ تو ہمارا جو ٹاپک ہے وہ شب برات کی برکات ہم نے اسپیشلی لیا ہے، رمضان کی برکات بھی سنتے رہیں گے ساتھ ساتھ۔ شب برات سے متعلق شاہ جی، اس کو کوئی عید سے بھی نسبت ہے کیا؟ جیسے ماشاءاللہ فراز بھائی نے تو اتنے سارے نام بتائے ماشاءاللہ، تو کیا کوئی عید وغیرہ سے کوئی نسبت ہے اس رات کو؟
وہ اعتبار سے عید کہا جاتا ہے کہ مردوں کے اعتبار سے عید کہا جاتا ہے اور فرشتوں کے اعتبار سے، مردوں کے اعتبار سے تو منع کیا گیا ہے کہ مردوں کی عید نہ کہا جائے، البتہ یہ کہ فرشتوں کے حوالے سے امام غزالی رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ جس طرح مسلمانوں کے لیے دو دن عید کے ہیں،
صحیح،
بقرہ عید اور عید الفطر،
صحیح،
جس طرح دو دن مسلمانوں کے لیے عید کے دن ہیں، اسی طرح آسمان کے فرشتوں کے لیے دو راتیں عید کی راتیں ہیں،
واہ،
اور ایک ہے شب براءت اور دوسری ہے شب قدر،
کیا
دو راتیں فرشتوں کے لیے عید کی راتیں ہیں۔ بکیا آج صاحب، یہ ایسی برکت والی راتیں ہیں، دیکھیں وہ کہا نا کہ رحمت حق بہانہ می جویت، رحمت حق بہانہ می جویت، اللہ کی رحمت بہا پیسہ نہیں مانگتی، رحمت حق بہانہ می جویت، رب کی رحمت تو کسی بہانے سے اپنے بندے کو بخشنا چاہتا ہے، رب کی ایسی رب کی رحمت ہے کہ رب کی چاہت یہی ہے کہ بندہ بخشا جائے، اس بخشش کے لیے اللہ پاک نے مسلمانوں کو کیسی کیسی مبارک دن عطا فرمائے، کبھی مبارک راتیں عطا فرمائی، کبھی مبارک لمحات، اور رمضان کا تو پورا مہینہ برکتوں والا، بخشش ہی بخشش ہے، بخشش ہی بخشش ہے، اب بندے پر ہے کہ بندہ کتنی بخشش مانگتا ہے، رب کی رحمت کا دریا تو جوبن پر ہوتا ہے، اتنی بخشش ہوتی ہے، اتنی بخشش، بلکہ اس ایک رات میں جیسے ابھی فراز بھی بتا رہے تھے کہ بنی کلب کی بکریوں کے بالوں کے برابر اللہ پاک گناہگاروں کو جہنم سے آزاد فرماتا ہے۔ اگر ہم کہیں نا کہ ہم اپنے سر کے اوپر ہاتھ رکھیں اور اپنے ہاتھ کے نیچے آنے والے بالوں کو ہم گننا چاہیں تو شاید یہ ہمارے لیے مشکل ہو جائے گا، اور پورا قبیلہ جو مشہور ہی بکریاں رکھنے میں ہے کہ سب سے زیادہ جو بکریاں رکھتے ہیں تو وہ ان کی بکریوں کے بالوں سے زیادہ اللہ پاک گناہگاروں کو جہنم سے آزاد فرماتا ہے۔
رب کی رحمت سے دیکھیں اللہ پاک کیسے بندوں کو بخش رہا ہے، اگر اس میں بھی توجہ نہ ہو اور بندہ اس طرف آئے نہیں،
جی جی،
کیسی محرومی ہے؟
محرومی ہی ہے آج صاحب کے، اس قدر بخشش کے پروانے کھلے ہوئے ہیں لیکن اس میں بھی بندہ محروم رہ رہا ہے۔ اللہ تعالیٰ سے بس عافیت کا ہم سوال کرتے ہیں کہ اللہ تعالیٰ اپنے پیاروں کا صدقہ ہمیں بخش دے، اس رات کے آنے سے پہلے پہلے ہی اللہ پاک ہم سب کو بخش دے اور بخشش فرما دے، اللہ پاک سب مسلمانوں پر رحمت کی نظر فرما دے۔ کون ہیں لوگ کہ جو محروم رہیں گے، ان پر بھی غور کر لیا جائے کہ وہ کون کون لوگ ہیں کہ جو اس رات میں بھی، اس برکت والی رات میں بھی محروم رہیں گے۔ میں یہاں پر خصوصیات کچھ عرض کرنا چاہوں گا کہ جہاں پر بہت ساری خصوصیات، ان میں سے چند ایک جو خصوصیات امام فخر الدین رازی رحمۃ اللہ تعالیٰ علیہ نے تفسیر کبیر میں بیان فرمائی ہیں، آپ فرماتے ہیں کہ سب سے پہلی خصوصیت تو اس رات کی یہ ہے کہ اس رات میں ہر حکمت والا کام بانٹ دیا جاتا ہے، ہر حکمت والا کام، جیسے کہ آئندہ سال کتنی روزی دی جائے گی یہ بھی تقسیم کر دیا جاتا ہے، بانٹ دیا جاتا ہے اس ایک رات میں، یہ بانٹ دیا جاتا ہے، کون خوش نصیب حج کرے گا اس ایک رات میں یہ خوشیوں کے پروانے ان کے نام لکھ دیے جاتے ہیں،
ہمارا بھی نام آ جائے،
آمین آمین۔ اللہ پاک اپنے پیاروں کا صدقہ ہمیں حج پہ اللہ پاک بلائے، عمرے پر کرم فرما دے، اور یہ حج والوں کے نام بھی لکھ دیے جاتے ہیں۔ اور ایک اہم بات کہ کون اس سال میں دنیا سے جائے گا، مرے گا کون، یہ بھی لکھ دیا جاتا ہے
مرنے والوں کی فہرست،
مرنے والوں کی فہرست بھی تیار، زندہ رہنے والوں کی فہرست بھی تیار، بلکہ فرشتوں کے حوالے سے کہا جاتا ہے کہ ان کو پھر اسی رات میں یہ ڈیوٹیاں دے دی جاتی ہیں کہ بھئی یہ تمہاری ڈیوٹیاں ہیں، رزق کس کو کتنا دینا ہے، زندگی کا کیا معاملات ہیں، مرنے کا کیا ہے، حج کے کیا معاملات ہیں۔ تو یہ اس اعتبار سے نازک رات بھی ہے، یہ اہمیت فضیلت اپنی جگہ پر، اور یہ زندگی کے فیصلے ہونے ہیں، اس اعتبار سے بڑی نازک رات بھی ہے۔ اللہ پاک سے برکتیں مانگنے کی، رحمتیں مانگنے کی یہ رات ہے۔ اور دوسری بات فرمایا کہ اس رات میں عبادت کے کچھ خصوصی فضائل، خصوصی فضائل بھی ہیں۔ نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو بندہ شب برات میں 100 رکعت نوافل پڑھے، نبی پاک صلی اللہ علیہ وسلم فرما رہے ہیں 100 نوافل پڑھے، اللہ پاک اس کے لیے 100 فرشتے بھیجتا ہے، 30 فرشتے اسے جنت کی بشارت دیتے ہیں، اور 30 فرشتے اسے جہنم کی آزادی کی خوشخبری دیتے ہیں، اور 30 فرشتے اسے دنیاوی آفات سے بچاتے ہیں، اور 10 فرشتے اسے شیاطین سے حفاظت میں کر لیتے ہیں۔ یعنی 100 نوافل پڑھنے والے پر اللہ پاک 100 فرشتے بھیج رہا ہے، کوئی جنت کی خوشخبریاں سنا رہے ہیں، جہنم کی سے آزادی کے پروانے دیے جا رہے ہیں، حفاظت کے لیے اللہ پاک نے فرشتے مقرر فرما دیے ہیں۔ تو یہ اس اعتبار سے بھی جو عبادات کرتے ہیں خصوصیت کے ساتھ اس رات میں، اللہ پاک ان پر خاص کرم فرماتا ہے۔ تیسری جو امام فخر الدین رازی رحمۃ اللہ تعالی علیہ فرماتے ہیں کہ یہ نزول رحمت کی رات ہے، اللہ پاک کی رحمت اس رات میں چما چم برستی ہے، لوٹنے والے لوٹتے ہیں، رب کی رحمت تو برستی ہے۔ کانا کے بلا تشبیہ میں عرض کرتا ہوں کہ جیسے بارش برستی ہے تو سب پر برستی ہے، کسی ایک پر نہیں۔ ہاں اب وہ قسمت ہے کسی کی، اگر وہ زمین لیتی ہے تو زرخیز ہوتی ہے، سبزہ اگاتی ہے، سب کچھ اگاتی ہے، اگر پتھر پر برس جائے تو وہ پتھر پر برسی بارش اسے ضائع کر دے گا، وہ پتھر اسے کچھ فائدہ حاصل نہیں کرے گا۔ اس طرح ہم دیکھیں کہ ہم پر بھی یہ رب کی رحمت برس رہی ہے تو ہمارا دل کیا اللہ پاک کی یاد کی طرف جا رہا ہے، قبر و آخرت کی فکر نصیب ہو رہی ہے، ہماری زندگی میں کیا انقلاب آ رہا ہے، ہماری زندگی میں کیا چینج آ رہا ہے۔ تو اس اعتبار سے یہ رحمت تو برس رہی ہے۔ اور پھر شب برات کی پانچویں جو خصوصیت ہے کہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کا منصب شفاعت یہ 15ویں شعبان کو مکمل ہوا۔ شفاعت کا جو منصب ہے، کیا پیاری بات، سبحان اللہ،
یہ بھی ایک نسبت اس رات کا
ہے۔ جی جی بالکل نسبت، جہاں پر اس مبارک مہینے کو درود کا مہینہ کہا جاتا ہے، اس اعتبار سے بھی کہ جو آیت درود ہے ہم پڑھتے ہیں، ان اللہ و ملائکتہ یصلون علی النبی، یہ والی آیت اس مبارک مہینے میں نازل ہوئی ہے، تو اس اعتبار سے بھی یہ درود سے بھی نسبت ہے۔ اور نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا شعبان میرا مہینہ ہے، اس اعتبار سے بھی، اور منصب شفاعت جو مکمل ہوا اس اعتبار سے بھی نبی پاک صلی اللہ علیہ وسلم سے نسبت ہے۔ 13ویں شعبان میں، شعبان المعظم کی 13ویں، اللہ پاک کے آخری نبی صلی اللہ علیہ وسلم نے اللہ پاک کی بارگاہ میں جو امت کے لیے سوال فرمایا، تو اللہ پاک نے 1/3 امت نبی پاک صلی اللہ علیہ وسلم کے سپرد کر دی، ساری امت میں سے 1/3 امت۔ پھر شعبان کی 14ویں رات سوال کیا اللہ پاک کی بارگاہ میں، تو اللہ پاک نے 2/3 امت نبی پاک صلی اللہ علیہ وسلم کے حوالے کی۔ اور پھر آپ علیہ الصلوۃ والسلام نے شعبان کی 15ویں رات اللہ پاک کی بارگاہ میں جب دعا کی تو اللہ پاک نے ساری امت اپنے محبوب کے سپرد کر دی۔
سبحان اللہ،
یہ منصب شفاعت بھی اس اعتبار سے مکمل ہوا۔ تو بہرحال ایسے یہی ہے کہ خصوصیات بہت ساری ہیں، ہمارا ذہن بن جائے کہ ہم نے اس رات کو خصوصیت کے ساتھ گزارنا ہے اللہ پاک کی عبادات میں۔
کیا بات ہے میرے مدنی چینل کے ناظرین، الحمدللہ امیر اہل سنت دامت برکات و مالیہ نے برسا برس سے، یعنی ہم بھی جب دعوت اسلامی میں آئے تو سٹارٹ سے یہ دیکھ رہے ہیں کہ 14 شعبان یہ نامہ اعمال کلوز ہونے کا دن ہے، یعنی کہ 14 شعبان کو عصر سے مغرب، غروب آفتاب سے پہلے پہلے دن ختم ہو رہا ہوتا ہے، تو 14 شعبان کو جو ہے وہ مسجد میں آ کر بیٹھ جائیں اسلامی بھائی نفلی اعتکاف کی نیت سے، تو جب نامہ اعمال کی کلوزنگ کا ٹائم ہو تو مسجد میں ہوں ہم، اور جب مغرب ہو جاتی ہے، غروب آفتاب ہو جاتا ہے تو دن چینج ہو جاتا ہے، تو اب ہم 15ویں شب میں داخل ہو گئے ہیں، یہ تو وہ وقت بھی مسجد میں ہو، پھر 6 نوافل پڑھنا، یہ بھی انشاءاللہ ہمارے مبلغین بتائیں گے یہ، اور اس کے درمیان میں 2-2 رکعت پڑھ کے 6 نوافل، اور پھر سورہ یاسین شریف پڑھنا، دعا مانگنا، بڑا پیارا ایک ماحول ہوتا ہے۔ تو اسلامی بھائی اس کا انتظام کریں، پاکستان میں، پاکستان سے باہر جہاں بھی ہیں کچھ مل کر اہتمام کر لیں، اسلامی بہنیں بھی عصر سے مغرب گھر میں بیٹھ جائیں، ٹائم ہی کتنا ہوتا ہے، گھنٹہ سوا گھنٹہ، اور یہ فرض میں کیا فرمائیں گے، روزہ بھی رکھنا اور یہ وقت اس طرح گزارنا، تو کیا کیا جائے۔
मैं ये सोच रहा था कि अमीर अले सुन्नत दामत बरकातुहुल आलिया ने जो भी अंदाज हमें दिया है ना, वो नूर अला नूर है। यानी बारहवीं शरीफ तो पहले से ही मनाई जा रही थी, जो अंदाज अमीर अले सुन्नत ने दिया वो तो है ही कुछ और। उसमें जो एक झूमने का अंदाज और जो रूहानियत और जो मजा है, वो इससे पहले शायद जो बारहवीं शरीफ मनाते हैं उन्होंने भी ना देखा हो। इसी तरह ये जो नवाफिल का सिलसिला, ये भी एक अरसे दराज से चलता चला आ रहा है, लेकिन जो जहन अमीर अले सुन्नत ने दिया, आप देखें सोच कितनी मुबारक है कि 14 शवान को ही आप बसकर असर के बाद आगे मस्जिद में बैठ
जाए,
ताकि नामा अमाल जो जो सिलसिला खत्म होने का वक्त है वो नेकियों में गुजरे, और जो नया हमारा नामा अमाल जब शुरू होने का सिलसिला है वो भी नेकियों में गुजरे। अब आप देखें सोच कैसी है, कुड़न कैसी है, लोगों को नेकियों की तरफ लाने का एक जहन कैसा है, खैरख्वाही उम्मत कैसी है। तो ये जाहिर है कि अब अमीर अले सुन्नत की तो एक अपनी सोच है, तो हमें चाहिए कि उस सोच को ले। अमीर अले सुन्नत का तो अपना मामूल है, आप तो वो करते ही आए, लेकिन आप देखें कि खास लोगों के लिए अमीर अले सुन्नत एक लंबा सफर करके आते हैं। तो ये बड़ों की बड़ी सोच होती है, तो हमें चाहिए कि हम भी उस सोच को लें और उस पर अमल करने वाले बने। और ये कोई इतना मुश्किल काम नहीं है, बाद अवकात हम असर से मगरिब बाद अवकात शॉर्ट टाइम होता है, इधर उधर चाय पीने में लगा देते हैं, इधर उधर घूमने में लगा देते हैं, तो क्या ही अच्छा हो कि हम ये टाइम जो है वो मस्जिद में गुजारें और दूसरों को जहन भी दें। बाद अवकात लोगों को बात क्लिक कर जाती है कि हाँ यार बात तो बड़ी जबरदस्त है, असर से मगरिब बैठ जाएंगे मस्जिद में क्या हो जाएगा, कुछ पढ़ लेंगे, दुआ कर लेंगे, मगफरत की दुआएं हो जाएंगी। तो ये लोगों को जहन भी दें, खुद भी अपना जो है वो मामूल बनाए कि असर की नमाज बा जमात अदा करें एहतमाम के साथ है, कि वाकई आज कुछ है, रूटीन वाइज नहीं कि हाँ यार चलो चले जाएंगे किसी मस्जिद के पास से गुजरेंगे तो हम आप शिरकत कर लेंगे। एक होना चाहिए कि एहतमाम के साथ, एहतमाम के साथ आपका लिबास भी बड़ा जबरदस्त हो और गुस्ल वगैरह करके जाएं तो बहुत अच्छी बात, इतना एहतमाम करेंगे अच्छी अच्छी नियतों के साथ सवाब भी मिलेगा। फिर असर की नमाज बाद जमात अदा करें, हो सकता है सारा साल जो है वो जमात के मामले में कमजोरी रही हो, और अल्लाह की रहमत से उम्मीद रखें कि इस नमाज असर की बरकत से अल्लाह तबारक व ताला मुझे सारा साल बाद जमात नमाज पढ़ने की सआदत नसीब फरमाए। फिर वहीं पे जो भी उस मस्जिद में मामूल है, दुआएं हो रही हैं, वज़ाइफ बालूकात पढ़े जाते हैं, कहीं कहीं बयान का सिलसिला होता है, बयान सुने, फिर जो है वो मगरिब के बाद जो नवाफिल का सिलसिला है, जबरदस्त एक नेकियों का खजाना जमा हो जाता है। शायद पूरे साल हम इतनी एक वक्त में नेकियां ना कर पाते हो कि वहां पर मगरिब से ईशा के दरमियान माशाल्लाह इतनी सारी नेकियां कमाने का हमें मौका मिल जाता है। सूरह यासीन शरीफ पढ़ी जा रही है, फिर 21 मरतबा सूरह इखलास पढ़ने का भी हमें जहन दिया जाता है, वो पढ़ें और फिर दुआएं करें, ईशा की नमाज पढ़ें, ईशा की नमाज पढ़ के आप कब्रिस्तान जाएं, तो ये आप जब घर पहुंचेंगे ना तो एक यूं कह सकते हैं कि एक इसको कहें ठंडी सांस ले बंदा, यार माशाल्लाह मजा आ गया आज तो, यार बंदा बात खुद भी मुतमईन होता है यार माशाल्लाह आज मुझे अल्लाह ने तौफीक दी, सआदत दी। वरना कितने ऐसे अफराद हैं आप देखें, हजारों लाखों लोग हैं बाहर घूम रहे होते हैं, गफलत का शिकार होते हैं, तो अल्लाह पाक से तौफीक भी मांगे, तौफीक अल्लाह ही की जानिब से मिलती है, सुन लेना या जो है वो सिर्फ कह लेना कि हाँ ठीक है देख लेंगे ये अलग चीज है, लेकिन अल्लाह तबारक व ताला जिसको तौफीक देता है वही उसके घर में आता है, वही नमाज पढ़ने आता है, वही जमात में हाजिर होता है। तो दुआ भी करते रहें, अल्लाह पाक से तौफीक भी मांगते रहें, और जितना अच्छा हो दावत इस्लामी की जो मस्जिद हैं उनमें आप जाने की कोशिश करें, वहाँ एक अलग ही रौनक होती है, अपना एक अलग ही माहौल होता है, तो इंशाल्लाह बहुत सारी नेकियां कमाने का हमें मौका मिलेगा।
मेरे मदनी चैनल के नाज़रीन, तो इंशाल्लाह असर से मगरिब इस्लामी बहने घरों पर एहतमाम कर लें तिलावत का और इस तरह ये, और इस्लामी भाई जो है मस्जिद में आ जाए, दावत इस्लामी के तहत बाकायदा एहतमाम होता है इसका, तो ये कीजिए। आखिरी वक्त हो गुरु आफ्ताब से पहले तो जो है वो दुआ में लग जाएं, वर एक मजा है इसका, तो इंशाल्लाह नियत कर लें इसकी। मैं पढ़ रहा था आज के ये टॉपिक से मुतालिक, तो कई शामी बुजुर्ग इसका खास एहतमाम करते, उम्दा लिबास पहनते और बाकायदा एहतमाम के साथ, जैसे आपने फरमाया ना तो मुझे वो बात याद आई कि एहतमाम के साथ जो है ना वो इस रात का तरकीब बनाया करते थे। आज के मौजू से मुतालिक कोई कॉल भी आई है, तो कॉल दीजिएगा।
मेरा नाम मोहम्मद याहिया अतारी है और मैं यूएसए के स्टेट कैलिफोर्निया के शहर सैक्रामेंटो में रहता हूं। मेरा सवाल यह है कि 15 शाबान को रोजा रखने की क्या क्या फजीलत है? दुआ बेहिसाब बख्शिश मगफिरत का तालिब, जज़ाकअल्लाहु खैरा।
फराज भैया, तो आप बता दें भाई, अमेरिका से कॉल किए और अमेरिका वाले भाई के हमारे अल्लाह को जजाय खैर दे कॉल भी की, और कई लोगों का जहन तो होता है, बाज लोगों का होता है ना रखे, है तो नफली रोजा लेकिन फजाइल सुनने के बाद और जहन बनता है।
एक तो बड़ी प्यारी फजीलत अभी मैंने हाल में पढ़ी है, अल-मोतकद, ये अकायद की एक बुनियादी किताब है जिस पर आला हज़रत रहमतुल्लाह अलैह ने हाशिया भी लिखा है। उसमें ये बात बयान की गई है कि जो बंदा इस नीयत से शाबानुल मुअज़्ज़म में रोजे रखता है कि नबी पाक अलैहिस्सलाम इस माह में रोजे रखा करते थे और नबी पाक अलैहिस्सलाम को इस माह में रोजे रखना पसंद थे, तो नबी पाक अलैहिस्सलाम उसकी शफात फरमाएंगे। अभी जब ये बात फरमा रहे थे कि शाबानुल मुअज़्ज़म जो है ये तकमील शफात का भी, यानी शफात का जो मनसब है वो मुकम्मल होने का भी महीना है, تو اس سے مجھے یہی روایت یاد آ رہی تھی کہ جو نبی پاک علیہ الصلوۃ والسلام کو خوش کرنے کے لیے کہ حضور کو پسند ہے اس ماہ کے اندر روزے رکھنا, تو حضور علیہ الصلوۃ والسلام اس کی شفاعت فرمائیں گے. اسی طریقے سے نبی پاک علیہ الصلوۃ والسلام شعبان المعظم میں کثرت سے روزے رکھا کرتے تھے, اور اپنی امت کو بھی آپ صلی اللہ علیہ وسلم نے یہ ترغیب ارشاد فرمائی ہے کہ شعبان المعظم کے اندر روزے رکھے جائیں. بی بی عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت بھی ہے کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, یعنی میں نے کسی اور مہینے کے اندر, رمضان میں تو فرض ہیں, کسی اور مہینے کے اندر نبی پاک علیہ الصلوۃ والسلام کو اتنے کثرت سے روزے رکھتے ہوئے نہیں دیکھا جتنے آپ صلی اللہ علیہ وسلم نے شعبان کے اندر روزے رکھا کرتے تھے. اور دیگر روایتوں کے اندر شعبان المعظم کی جو 15 تاریخ ہے اس کے اندر روزہ رکھنے کی یہ فضیلت بھی بیان کی گئی ہے کہ اللہ تبارک و تعالیٰ اس پر رحمت فرماتا ہے اور اس کی مغفرت فرماتا ہے. اور یوں بھی روایت ہے کہ جو شخص جو ہے وہ 14 شعبان کی رات کو, یعنی 14 گزارنے کے بعد جو 15ویں جو رات ہے اس میں رات کو عبادت کرے اور دن میں روزہ رکھے تو اللہ تبارک و تعالیٰ اس پر رحمت فرماتا ہے, اس کی مغفرت فرماتا ہے. یوں کئی فضائل ہیں, لیکن میں یہ غور کر رہا ہوں کہ بعض اوقات کرنے والے کے لیے ایک ہی خصوصیت یا ایک ہی فضیلت جو ہے نا وہ کافی ہوتی ہے. ہم ظاہر ہے کہ وہ ترغیب دینے کے لیے فضائل اور خصوصیات تو بیان کرتے ہیں, لیکن بات یہ کہ کرنے والا ذہن ہونا چاہیے. اب بندے کا کرنے والا ذہن ہوگا تو ایک ہی فضیلت اس کے ذہن میں ایسی کلک کرے گی کہ وہ بولے گا نہیں یہ تو کرنا چاہیے یار, اتنا اس میں ثواب ہے اور اتنے جو ہے وہ نیکیوں کا میٹر ہمارا چلنا شروع ہو جاتا ہے. تو یہ ہونا چاہیے ذہن, اور جو جس سے ممکن ہو. بعض اوقات کہیں ورکنگ ڈے بھی ہوتا ہے تو نہیں بھی رکھ پاتے, لیکن نیت بھرپور ہونی چاہیے. کوشش بندہ کرے تو انشاءاللہ اس کی جو نیت اگر سچی ہوگی تو راہ بھی آسان ہو جائے گی. اللہ پاک فرماتا ہے کہ جو ہماری راہ میں کوشش کرتا ہے اللہ تبارک و تعالیٰ اس کے لیے آسانی کے راستے کھول دیتا ہے. اس کی شرح کے اندر علماء نے لکھا ہے کہ جو علم کے راستے پر چلتا ہے اللہ تبارک و تعالیٰ اس کے لیے عمل کے راستے کھول دیتا ہے. اب ہمیں علم ہوا کہ اس رات کی اتنی فضیلت ہے اور اس کے لیے جو ہے وہ روزہ رکھنے کے اتنے فضائل ہیں, تو ہم اپنے طور پر کوشش کریں, کوشش کرتے رہیں گے تو اللہ تبارک و تعالی ہمارے لیے راستے بھی آسان کر دے گا. بعض اوقات ہم بعد والی چیز کو پہلے سوچ رہے ہوتے ہیں کہ نہیں نہیں یار بہت مشکل ہے, میں تو کوشش بھی نہیں کر سکتا. آپ پہلے اسٹیپ کو لیں, کوشش کریں, کوشش کریں گے تو اللہ تبارک و تعالی آپ کے لیے آسانی پیدا کر دے گا. تو کوشش کرنے کا ہر بندے کا ذہن ہونا چاہیے, اور بالفرض وہ عمل نہ بھی کر پائے تو نیت کرنے کا تو ثواب بندے کو مل ہی جاتا ہے.
جیسے آپ نے فرمایا نا کوشش کرنا, ماحول, کوشش, اور جیسے امیر علیہ سنت دامت برکات مالیہ ترغیب دلاتے ہیں, تو رجب میں بھی جب تھا نا کہ یہ رجب کے روزے اور یہ, تو کئی بچے, اسلامی بہنیں, اسلامی بھائی, بعض بوڑھے بھی, باقی اللہ پاک جس کے لیے آسانیاں کر دیں. اچھا, بعض اپنے طور پر ہی لوگ سوچ لیتے ہیں. میرے مدنی چینل کے ناظرین حسن رضا چھوٹے سے مدنی منع امیر علیہ سنت کے ساتھ ہوتے ہیں, تو یہ شعبان کے روزے رکھنے کے لیے ایسا بزد ہوتے ہیں, بعض اوقات رکھ لیتے ہیں کہ نہیں میرا روزہ ہے. تو دیکھیں جب ماحول ہوتا ہے اور ایک انوائرمنٹ بنا ہوتا ہے تو بچوں کا بھی دل راغب ہوتا ہے, اور کئی اس طرح کے چھوٹے بچے بھی ہوتے ہیں. خیر بچوں کے تو اپنے معاملات ہیں, فرض روزے کے معاملے میں بھی بچے کی ایج اور اس کے حساب سے ایک رعایت ہے, لیکن میں ماحول کی بات کر رہا ہوں کہ ماحول جب بنا ہوتا ہے تو ماشاء اللہ رکھتے ہیں. تو شعبان میں جتنا ہو سکے روزے رکھیں, اور 14 اور 15 شعبان کی تو نیت کر لیں, ممکن ہو تو روزہ رکھیں تو اس کی انشاءاللہ خوب برکات نصیب ہوں گی. یہ میرے مدنی چینل کے ناظرین ایک روایت جو میرے سامنے ہے کہ 6 آدمیوں کی اس رات بھی بخشش نہیں ہوگی. پیارے آقا علیہ الصلوۃ والسلام کا فرمان عبرت نشان ہے 6 افراد کی. کچھ تو بتایا ہمارے شاہ صاحب نے بھی, لیکن میں ایک دفعہ ریپیٹ کرتا ہوں اس کو کہ ایک تو شراب کا عادی, ماں باپ کا نافرمان, زنا کا عادی, قطع تعلق کرنے والا, تصویر بنانے والا, اور ایک چغل خور. مختلف روایت ہیں لیکن ایک روایت یہ بھی ہے. تو اللہ پاک ہمیں ان گناہوں سے بھی محفوظ فرمائے. اور اس میں لکھا ہے کہ قطع تعلق کرنے والا اور ماں باپ کا نافرمان بھی, تو کہ ماں باپ کے نافرمان تو نہیں ہم, ماں باپ کو بھی راضی کر لیں. ماں باپ کی تو کتنی برکتیں ہیں, جن کے والدین حیات ہیں, نعمت ہیں, یہ چلے گئے پھر پلٹ کر نہیں آئیں گے, تو اپنے ماں باپ کو راضی کیجئے. دونوں ہیں تو دونوں کو, دونوں میں سے ایک ہیں تو ان کو, اور پھر اپنے مرحومین کے لیے دعائے مغفرت. اور یہ پھر قطع تعلق کرنے والا, تو لوگوں سے قطع تعلق ہمارا نہ ہو, دل آزاریاں نہ ہو, کسی کی حق تلفیاں نہ ہو. زندگی انسان اور ہماری محتاط زندگی تو ہے نہیں, بے احتیاطی ہو ہی جاتی, نہ جانے زبان سے, انداز سے, یہاں تک کہ گھور کر کسی کا ہم نے کوئی دل دکھا دیا ہو. تو آج کل ایک ٹرینڈ اور بھی چلتا ہے موبائل کے ذریعے جو ہے وہ معافی مانگنے کا, میسیجز چلتے ہیں, واٹس اپ چلتے ہیں. تو ہر بندہ اپنے اپنے حساب سے, آج کل تو ہر بندہ جو ہے وہ تبصرہ نگار بن کے بیٹھا ہے کہ نہیں یہ کیا طریقہ ہے, اور کیا موبائل پر معافی مانگنا, اور یہ ہاں کسی کا واقعی ایسا حق ہے اور مالی حق ہے دینا ہے یا ہمیں کنفرم ہے کہ ہم نے اس کا دل دکھایا یا اس سے ناراضگی ہے, اس کے لیے تو باقاعدہ اہتمام کریں. لیکن موبائل پر بھی اگر معافی مانگتے ہیں تو اس کا بھی ایک بہترین طریقہ امیر علیہ سنت نے فرمایا ہے, یہ وقت کے ولی ہیں, ولی کامل ہیں, تربیت کرتے ہیں, ہمیں سکھاتے ہیں. تو معافی مانگنے سے متعلق امیر علیہ سنت کیا فرما رہے ہیں, آئیے ایک زبردست ویڈیو کے لیے وہ دیکھتے ہیں.
شب بارات سے پہلے پہلے کچھ اسلامی بھائی اپنے سوشل میڈیا پر بھی دیتے ہیں پیغامات کہ میں توبہ کرتا ہوں, میں معافی مانگتا ہوں, مجھے معاف کر دو, اور بات اس کا مذاق بھی اڑاتے ہیں نصیب ان کے بیچاروں کے. ٹھیک ہے قبول بات, سارے ہم اس طرح معاف نہیں ہو جاتے, لیکن یار ایک تصور جو ہے کہ معافی مانگتا ہے, اور اگر ہو سکتا ہے کہ پڑھ کے کوئی معاف بھی کر دے, یہ تو معافی مانگ رہا ہے نا, یہ کا اعلان کر رہا ہے کہ میرے سارے معاف ہو گئے, یہ تو کوئی بھی نہیں کہہ رہا مجھے معاف کر دو, یہ کہہ رہا ہے. اس کو بھی روکتے ہیں, یہ دونوں طرح کی پوسٹیں چل رہی ہوتی ہیں, دونوں طرح کے مطلب بعض علمی کہلانے والے وہ حضرات ہوتے ہیں, مجھے حیرت ہوتی ہے کہ وہ بھی اس میں کچھ انٹرفیئر کر رہے ہوتے ہیں اور مخالفت کر رہے ہوتے ہیں کہ اس سے یوں نہیں ہو جاتا, اس سے یوں نہیں ہو جاتا, معاف نہیں ہوتے, یوں معافی مانگنی, وہ معافی مانگنی, یہ سمجھانا اپنی جگہ پر ہے. لیکن یہ جو ایک دوسرے سے معافی مانگنے کا جو رواج ہے نا, اس کو بند نہیں کرنا چاہیے. میرے آقا امام اہل سنت اعلی حضرت رحمت اللہ علیہ نے ایک جگہ ایک مکتوب ایک لیٹر بھیجا تھا کہ ہمارے یہاں بریلی شریف میں یہ مغرب سے پہلے پہلے رواج ہے کہ ایک دوسرے سے لوگ حقوق معاف کرواتے ہیں, تو تم بھی اپنے یہاں رائج کرو. اس طرح کا ایک لیٹر جو آقا کا مہینہ اس میں شامل کیا گیا ہے, کچھ تھوڑا بہت کہیں کہیں الفاظ کو آسان کیا گیا اس میں, میں دیکھ سکتے ہیں آپ. خیر اعلیٰ حضرت کی تو ایسی قداور شخصیت تھی کہ ان کو سمجھانے کو نکلے, اور غلط ہو تو سمجھائے نا کوئی, تو صحیح تو ہے. اب کوئی دل سے معاف نہیں کرتا وہ اس کا میٹر ہے, معافی ہم نے مانگنی ہے. تو یہ کہ آپ بھی ایک دوسرے سے معافی تلافی کریں, یہ سب سے اہم شب برات میں یہ ذہن بنتا ہے معافی تلافی کا, یہ دعوت اسلامی میں بنتا ہے الحمدللہ اور بہت درست ہے. لیکن یہ ذہن میں رکھیں کہ آپ نے اعلان کر دیا کہ مجھے معاف کر دو, اچھی بات ہے, لیکن یہ سب معاف نہیں ہوگی آپ کو. جس کو جو پتا ہے نا کہ آپ کی اختلافی آپ نے فلاں ٹائم اس کو گھورا تھا ایزا دینے والی نظر سے نا حق, اور اس کو یہ یاد ہو اور اس نے یہ کہہ دیا کہ ہاں میں یار اس کو معاف کرتا ہوں, تو یہ معاف ہوگا. ورنہ اس کو بھی پتا نہیں ہے, وہ بھی بھولا ہوا ہے, آپ بھی بھولے ہوئے اور معافی مانگ رہے ہیں, اور اس نے معاف کر بھی دیا کہ ہاں بھائی معاف کیا, تو بھی وہ حق اس کا معاف نہیں ہوگا, وہ مطلب صراحتن اس کی معافی مانگنی ہوگی. میں جو سمجھ سکا ہوں فتح رضویہ شریف کے مضامین میں اس طرح کا, تو اس طرح جو حق آپ کو بھی معلوم ہے کہ ہاں بھائی اس کو اس دن ایک رکھ کے گھونسا دیا تھا اور اب یہ معاف کر دو معاف کر دو, تو یہ اس گھونسا جس کو دیا تھا نا اس سے تو معاف کروانا پڑے گا. اسی طرح کسی کے پیسے لے کے بیٹھ گئے تھے تو یہ معاف نہیں ہوئیں گے, یہ دینے پڑیں گے. ہاں وہ کہتے کہ میں نے تم کو پیسے معاف کیے تو وہ الگ بات ہے, تو معاف ہو جائیں گے. تو اس لیے یہ اجتماعی معافی میں نقصان نہیں ہے, فائدہ ہے کہ کچھ معاف ہو جائیں گے کچھ باقی رہیں گے. سب کو معاف تو کروانا پڑے گا, فردن فردن بھی جن کی حق طرفی کی ہو. میرا خیال ہے یہ ڈیٹیل اگر جو اعتراض کرنے والوں تک پہنچے گی نا تو شاید پھر ہی اپنا قلم روک لیں گے اور زبان بھی بند کر دیں گے, یار ان کو کرنے دو یہ اچھا کام کر رہے ہیں. کسی طرح بھی آپس میں محبتیں ہی بڑھیں گی, معافی مانگنے سے کوئی دشمنیاں نہیں بڑھیں گی. صلوا علی الحبیب صلی اللہ علی محمد.
میرے مدنی چینل کے ناظرین کتنی پیاری بات امیر علیہ سنت نے فرمائی آخر آخر میں, پوری باتیں ہی اچھی تھی, اور مزید یہ کہ معافی مانگنے سے محبتیں ہی بڑھیں گی نفرتیں نہیں بڑھیں گی, تو معافی مانگ لینا چاہیے. اور معافی مانگنے سے متعلق جو ہم نے اپنے بڑوں سے سمجھا سنا سیکھا کہ ایک عاجزی بھی ہو, یعنی معافی مانگنے میں بھی ایک ٹور نہ ہو, دیکھو قصور میرا نہیں تھا پھر بھی میں معافی مانگ رہا ہوں, دیکھو آپ نے میرے ساتھ صحیح نہیں کیا تھا. جب معافی مانگنے جا ہی رہے ہیں تو اللہ کی رضا کے لیے تو عاجزی اختیار کریں اور واقعی اس کو راضی کرنے کی کوشش کریں نا. اچھا اپنے آپ کو ہی کیوں مظلوم سمجھتے ہیں کہ میرے ساتھ زیادتی ہوئی ہے, कि हमने किसी के साथ ज्यादती ना कर दी होगी। और अमीर अहले सुन्नत दामत बरकातुहुम आलिया के इस साल भी और तकरीबन हर साल ही हम देखते हैं आम मौकों पर भी और स्पेशली शबे बरात की बहुत नाजुक रात है, आपके वीडियो मैसेजेस, वॉइस मैसेजेस, जहां जहां डायरेक्टली मुमकिन होता है बराए रास्त भी अमीर अहले सुन्नत आपस में बैठे होते हैं, तो कई दफ़ा अराकीन शूरा, निगरान शूरा कि आप लोगों से मेरा वास्ता ज्यादा पड़ता है और यूँ करके अपनी फैमिली मेम्बर से कि ये बड़ी नाजुक रात है और बस एक फिक्र होती है कि बस मैं बख्शा जाऊँ, बस मैं बख्शा जाऊँ, मेरी मगफिरत हो जाइए। तो देखिए अल्लाह वालों के अंदाज, ये नेकियां करके भी अल्लाह से डरते हैं और एक खौफ होता है कि नाजुक रात है, बख्शिश के परवाने बढ़ रहे हैं, कहीं मैं महरूम ना रह जाऊं। तो मेरे मदनी चैनल के नाज़रीन, हम भी ये गौर करें, फिक्र करें कि हम भी कहीं महरूम ना रह जाएं। कई लोग इस रात को माज़ल्ला अल्लाह बस अपनी अमान में रखे, इल्मे दीन की कमी। हम भी जब छोटे होते थे तो बड़ी रातों को उमूमन कहते थे जागने की रात, तो जागकर इबादत करने की रात है। जागता तो चौकीदार भी है, तो पुलिस वाले, तो जिनकी ड्यूटियां हैं वो भी जागते हैं, और सगान जिसको इंग्लिश में डॉग कहते हैं और उर्दू में कुछ ना कुछ कहते हैं, तो वो भी तो रात को जागते हैं, इधर उधर फिरते हैं। तो खाली जो है वो जागना तो मकसद नहीं है ना, जागकर इबादत करें ना, इबादत की रात है। अल्लाह तौफीक दे के बस हम इस रात को दावत इस्लामी के इजतिमात होते हैं उनमें गुजारें, नवाफिल पढ़ लें, तिलावत करें, तो पूरी रात का स्केड्यूल बना लें ऐसा ये कि इस्लामी बहनें घरों में पढ़ें, इस्लामी भाई मस्जिद में आ जाएं, मदनी चैनल के साथ अपना वक्त गुजारें, तो इंशाल्लाह ये रात जो है वो इबादत में गुजरेगी। ये पटाखे और ये जो आतिशबाजी भी लोग करते हैं इस रात में, न जाने पता नहीं कहाँ से ये रस्म और रिवायत और ये कहाँ से पड़ गई, ये इतनी इसकी फजीलत हम सुनते रहते हैं, आज भी सुन रहे हैं कि इतनी बरकत, मगफिरत के परवाने, इबादत करना, नामा अमाल चेंज होना, ये धमाके पटाखे पता नहीं किसने जो है लोगों के दिमाग में डाल दिए और कई लोग इसमें लगे होते हैं, इबादत छोड़कर इन कामों में लगे होते हैं, ना खुद इबादत करते हैं ना करने देते हैं। तो इस टॉपिक से मुतालिक भी अमीर अहले सुन्नत का एक बड़ा नसीहत आमोज वीडियो क्लिप है, तो तवज्जो से देखिए और इनको अपने पास जमा भी कर लें और इनको फिर वायरल करें, समझाएं कि अल्लाह के वली की जबान से जो बातें निकलती हैं तो असर भी करती हैं और बड़ा प्यारा अमीर अहले सुन्नत का समझाने का अंदाज है। तो आइए हम ये देखते भी हैं, सुनते भी हैं कि आतिशबाजी से मुतालिक इस रात अमीर अहले सुन्नत क्या फरमा रहे हैं।
शबे बारात में पटाखे फोड़ते हैं, गुनाह का काम है, इसराफ है, फजूल है, इसका मामूल बना हुआ है। शबे बारात को फटाकड़ा ईद कहा जाता था, न पटाखे फोड़ने की ईद, नऊज बिल्ला। ये आग से छुटकारे की रात है, अजाब से छुटकारे की रात है, मुसीबतों से छुटकारे की रात है। इसमें आग बरसाना और पटाखे उड़ाना और धड़ाधड़ धमाके हो रहे होते हैं, लोगों को तकलीफ, कोई बेचारा इबादत कर रहा हो उसको परेशानी, कोई नमाज पढ़ता हो, नफल पढ़ता हो, रकातें भी भूल जाए, ऐसा धुड़ूम करके आवाज आती है। कई लोग इसमें बाजूकत मारे भी जाते हैं, घरों में पटाखे बनाते हैं, वहां धमाके हो जाते हैं और लाशों के चिचड़े उड़ जाते हैं बाजूकत। ये कई बार वाकयात हुए हैं, है बहुत मतलब बुराइयां हमारे डेरा डाल के आ पड़ी है, आवेगा आवाज इसको बोलते बिगड़ा हुआ है। अल्लाह आफियत नसीब फरमाए। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
नबी रसूल सुन्नत ने फरमाया ना, आवेगा आवाज बिगड़ा हुआ है, ये बच्चे करते हैं, अल्लाह ना करे इनको नुकसान हो जाए, पैसे इनके पास आए कहाँ से, क्या बच्चे हमारे कंट्रोल में नहीं है, कोई तो करता होगा ना, और आती हैं आवाजें। आज भी कहते हैं ना कि जदीद दौर है, पढ़ा लिखा दौर है, मॉडर्न दौर है, लेकिन ये मामलात होते हैं। तो इंशाल्लाह हम खुद भी बचेंगे, अपने बच्चों को, घर वालों को भी बचाएंगे और सदका और खैरात भी करें। फराज मदनी भाई या शाह साहब, आप दोनों में से कौन के अपने मरहूमिन जो मुंतजर होते हैं इस आले सवाब के, अमीर अहले सुन्नत ने बड़ा जबरदस्त फरमाया कि 15 और नस्बत की कैसी बरकत है, हाँ कि 15 शाबान की बरकत से अपने मरहूमिन के साले सवाब के लिए कम से कम 1500, ज्यादा है तो 15,000 दे दें भाई, 1,15,000 दे दें। और अमीर अहले सुन्नत की शफकत देखे, 15 रुपये ही दे दें एक नस्बत की वजह से। फिर अमीर अहले सुन्नत ने आका अली सलातो सलाम की बारगाह अकदस के साले सवाब के लिए, तो फिर वसे पाक आला हजरत अपने वालिदैन, अपनी मरहूम बहनें, भाई, तो सबके हिसाब से किया, तो 15-13 हिस्से बन रहे थे। तो फरमाया चले 2 डाल के 15 कर लेता हूँ। फिर हसन रजा ने कहा कि मेरे नाना नानी, तो फिर फरमाया कि चलो भाई इनको अपने नाना नानी से पता नहीं मिले कि नहीं मिले, लेकिन इनको प्यार कैसा। और एक तो इन्होंने भी इस वक्त में याद रखा, तो चले भाई यूं करके फिर 18 को हिस्से अमीर अहले सुन्नत ने फरमाया कि मेरी तरफ से। फिर निगरान शूरा, फिर और भी पैगाम आते रहे, बल्कि लोगों ने जो है वो हाथों हाथ ये किया। तो क्या यूं सदका खैरात करके भी अपने मरहूमिन को सवाब पहुंचा सकते हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, ऐसा क्यों नहीं हम अपने मरहूमिन को फायदा पहुंचा सकते। यकीनन इस आले सवाब से ہمارے مرحومین کو فائدہ پہنچتا ہے کہ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے بھی ایک صحابی حضور کی بارگاہ میں آئے حضرت سعد رضی اللہ تعالیٰ عنہ، تو انہوں نے اپنی والدہ کے حوالے سے کہا کہ وہ چلی گئی ہیں تو میں ان کے لیے کیا کروں، تو نبی پاک صلی اللہ علیہ وسلم نے انہیں کنواں کھدوانے کا فرمایا کہ تم کنواں کھدوا دو اور مسلمانوں کے لیے اس کو وقف کر دو کہ مسلمان اسے جب تک فائدہ اٹھاتے رہیں گے تو اس کا فائدہ تمہاری والدہ کو ہوتا رہے گا۔ اور حدیث پاک میں بھی آتا ہے کہ نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اذا مات الانسان انقطع عنه عمله الا من ثلاث صدقه جاریه او علم ينتفع به او ولد صالح يدعو له۔ حضور فرماتے ہیں کہ جب بندہ دنیا سے چلا جاتا ہے تو اس کے اعمال کا سلسلہ ختم ہو جاتا ہے، لیکن تین اعمال ایسے ہیں جو مرنے کے بعد بھی جاری رہتے ہیں، ختم نہیں ہوتے۔ اس میں کیا ہے؟ فرمایا کہ ایک ہے صدقہ جاریہ، کوئی بھی صدقہ جاریہ والا عمل ہے، اور پھر دوسرا علم نافع، علم دین حاصل کیا، دوسروں کو سکھایا۔ اب جب تک یہ فائدہ مسلمان اس سے اٹھاتے رہیں گے تو جس نے شروع کیا تھا تو اس کو بھی یہ فائدہ قبر میں پہنچتا رہے گا۔ اور تیسری بات جو اہم بات ہے وہ ہے او والد صالح یدعو لہ، کہ ایسی نیک اولاد کے جو اپنے والدین کے لیے دعا کرے، ان کی مغفرت کی دعا کرے، اس کا فائدہ بھی قبر میں والدین کو پہنچتا ہے۔ یہ نبی پاک صلی اللہ علیہ وسلم ارشاد فرما رہا ہے کہ قبر میں اس والدین کو پہنچتا ہے فائدہ، تو اولاد کا تو حق ہی بنتا ہے کہ وہ اپنے والدین کو اس انداز سے بھی یاد رکھے۔ دیکھیں پھر مرحومین، ظاہری بات ہے کسی کی والدہ نہیں ہے دنیا سے، کسی کے والد نہیں ہے، کسی کا بیٹا نہیں ہے، تو کسی کی بہن نہیں ہے، بھائی، تو ہم جن سے تعلق ہے، دادا دادی نانا نانی رشتہ دار بہت سارے ہم جن کے ساتھ تعلق رکھتے ہیں، ان میں سے کئی ایک ہوں گے کہ جو دنیا سے جا چکے ہیں، تو کیا یہ ان کا تعلق ہم سے ختم ہو گیا؟ نہیں ختم ہوا، بلکہ روحیں تو بعض اوقات انتظار کرتی ہیں، گھروں پر آ کر انتظار کرتی ہیں۔ سیدی اعلی حضرت امام علیہ سنت نے فتاوی رضویہ شریف کی 9ویں جلد میں ارشاد فرمایا ہے کہ مومنین کی جو روحیں ہیں ہر شب جمعہ یعنی جمعرات اور جمعے کی درمیانی رات کو، اس میں اور روزے عید یعنی عید والے دن، روزے عاشورا 10 محرم الحرام، روزے عاشورا اور شب برات کو اپنے گھر کے باہر کھڑی رہتی ہیں، اپنے گھر کے یہ روحیں اور باہر کھڑی رہتی ہیں اور کہتی کیا ہیں، اللہ اکبر، اور ایک غمناک آواز میں اللہ یہ روحیں اللہ ایک ندا کرتی ہیں، پکارتی ہیں، اے میرے گھر والوں، اے میری اولاد، اے میرے قرابت داروں، اور کہتی کیا ہے، کہا کہ صدقہ کر کے، خیرات کر کے ہم پر مہربانی، صدقہ و خیرات اللہ کر کے تم ہم پر مہربانی کرو۔ یہ وہ روحیں ہیں، کسی کی والدہ کی روح کھڑی ہے اور وہ اپنی اولاد کو پکار رہی ہے کہ صدقہ کر کے ہمارے ساتھ کوئی مہربانی کر دو، کسی کا والد کی روح کھڑی ہوئی ہے، کسی کی بہن، کسی کا بیٹا یوں کھڑے ہوئے ہیں، تو وہ تو انتظار کر رہی ہیں روحیں کہ کب ہمارے جو دنیا میں رہنے والے ہمارے رشتہ دار ہیں، بچے ہیں، یہ کب ہماری طرف یہ تحائف بھیجیں گے، انہیں کس چیز کی طلب ہے؟ ہمارا مال تو تھوڑی ان کو وہ فائدہ دے گا، وہی فائدہ کہ جو اللہ کی راہ میں ہمارا مال گیا ہے ان کو ہم نے ایصال کیا، وہ انہیں فائدہ دے گا۔
دیکھیں اگر یہ حیات ہوتے تو ہم کوئی نہ کوئی گفٹ تو لے کے جاتے ہیں نا،
بالکل۔
اب یہ منتظر ہیں ایصال ثواب کے یہ، اور امیر علیہ سنت دامت برکات مالیہ نے مدنی چینل کے ناظرین کتنا پیارا انداز دیا ہے کہ صدقہ خیرات، اور نسبت زیادہ بھی دے سکتے ہیں، ورنہ کم از کم 15 شعبان کی نسبت سے 1500 روپے دے دیں، تو یوں کر کے دعوت اسلامی کے مدنی عطیات میں نفلی صدقے کے طور پر آپ دیجئے۔ امیر علیہ سنت نے دعائیں دی ہیں تو ان دعاؤں سے بھی حصہ پائیں اور اس کی بھی آپ ترکیب بنائیں۔ کچھ کال ہے تو کچھ کال لیتے ہیں۔
سگیا تاربو ابراہیم محمد نمانت تاریخ ترکی کے شہر اناطلی سے عرض کر رہا ہوں۔ حضور یہ ارشاد فرمائے کہ شب براءت میں معافی مانگنے کا بھی سلسلہ ہوتا ہے، کہ یہ ایک واٹس ایپ پر ایس ایم ایس پر معافیاں مانگ رہے ہوتے ہیں جن کو شاید ہم جانتے بھی نہیں ہوتے، تو معافی مانگنا ایک اچھا عمل ہے، پر اس کا انداز کیا ہونا چاہیے؟
مزید کال دیجیے گا۔
میرا نام محمد ابراہیم وزارتائی ہے اور میں ترکی سے عرض کر رہا ہوں۔ یا سیدی، یہ ارشاد فرمائے شب برات کی برکات کو ہم کیسے حاصل کر سکتے ہیں؟
اور کھول۔
یا سیدی، شب برات کو کیوں شب برات کہتے ہیں؟
اور دیجیے گا۔
نتاری، ساؤتھ افریقہ کی شہر پیٹرمیرٹسبرگ سے بات کر رہا ہوں۔ میرا سوال یہ ہے کہ شب بارات میں قبرستان جانا کیسا ہے اور قبرستان جانے کے کیا آداب ہونے چاہیے؟
हाँ, ज़बरदस्त तो लग रहा है। हमारा प्रोग्राम जो है वो इंटरनेशनल तौर पे ज़्यादा देखा जा रहा है। एक और अमेरिका से, तो साउथ अफ्रीका से, तो तुर्की से। तुर्की में तो गुज़िश्ता दिनों बड़ा ख़तरनाक ज़लज़ला आया। अल्लाह करीम आसानियाँ फरमाए, मदद फरमाए। कई लोग बेचारे बेघर हो गए, दुनिया से चले गए, ज़ख्मी हैं। अल्लाह मदद फरमाए। सीरिया शाम में भी जलजला आया, मुसलमान तकलीफ में। अल्लाह आसानी फरमाए। जो हमारे पास कॉल्स आई उसमें एक तो अमीर अहले सुन्नत का वीडियो क्लिप आ गया माफियों से मुतालिक, शबे बरात की बरकात से मुतालिक भी हमारे मुबल्लिगीन ने गुफ्तगू की है, और कब्रिस्तान जाने से मुतालिक, क्योंकि हमारे प्रोग्राम का टाइम बिल्कुल एंड पर है और बस आखिरी जब टाइम आता है तो होता है कि अब जो है वो बहुत सारी बातें रह गई हैं, तो अपना कब्रिस्तान जाने से मुतालिक क्या कहेंगे। और दूसरा ये भी मेरे जहन में आया था कि कई ओवरसीज से, हो सकता है पाकिस्तान में रहते हों, बांग्लादेश, इंडिया या किसी और मुल्क से माइग्रेट होकर, हिजरत करके या ट्रांसफर होकर गए। अब वालिदैन तो वहाँ नहीं है, होता ना अपने अजीजों की कब्र पे जाएं, तो अब क्या करें ये लोग? क्या मजारत औलिया पे भी जा सकते हैं, किसी और कब्रिस्तान चले जाएं, क्या करें?
शबे बारात के अंदर तो कब्रिस्तान जाना है नबी पाक अलैहिस्सलाम से साबित है। बीबी आयशा रजी अल्लाह अन्हा अर्ज फरमाती है कि एक रात मैंने नबी पाक अलैहिस्सलाम को घर में नहीं पाया, तो जब मैं बाहर निकली तो मैंने नबी पाक अलैहिस्सलाम को जन्नतुल बकी में पाया कि आप सल्लल्लाहु अलैहि वसल्लम वहां पर तशरीफ फरमा थे। तो शबे बरात को कब्रिस्तान जाना तो ये नबी पाक अलैहिस्सलाम से साबित है, तो कब्रिस्तान जाना चाहिए। और कब्रिस्तान जो है वो ऐसा मकाम है कि जहाँ पर जाने से दिल नरम होता है, आखरत की याद जो है वो आती है। हदीस पाक भी है, नबी पाक अलैहिस्सलाम ने फरमाया कि पहले मैंने तुम्हें कब्रिस्तान जाने से मना किया था, लेकिन अब तुम कब्रिस्तान जाया करो, इसलिए कि ये दिल को नरम करने वाली है और आखिरत की ज्यादा याद दिलाने वाली है। तो जाहिर है कि जब बंदा कब्रिस्तान जाता है तो इसको ये एहसास पैदा होता है कि एक दिन मैंने भी इधर ही आना है। ऊपर से बाहर कब्रें कैसी लग रही हैं, लेकिन अंदर किसके साथ क्या मामला है ये अल्लाह तबारक व तआला ही जानता है। तो ये एक मौका होता है। वैसे आम रूटीन के अंदर बाद अवकात बंदा नहीं जा पाता, लेकिन ये ऐसी रात है कि इसमें एक लोगों का रुझान होता है, लोग जाते हैं, तो यूं बाद अवकात देखा देखी भी एक जहन बन जाता है। एक ही इलाके के चंद अफराद हैं कि कब्रिस्तान में जाना है, या एक ही कुछ चंद रिश्तेदार हैं वो मिलकर चले जाते हैं, तो यूं जहन होता है। तो जाना चाहिए और अच्छे अच्छी अच्छी नीयतों के साथ जाना चाहिए। फिर वहां पर जाकर जो है वो जो उसके आदाब का लिहाज है वो रखना चाहिए कि अब यहाँ के तो कब्रिस्तानों की हालात आपको मालूम होगी, तो किसी भी कब्र की बेअदबी ना होने पाए। ऐसा ना हो कि नेकी कमाने जा रहे हैं उल्टा गुनाह का अंबार लेकर वापस आए। किसी मुसलमान की कब्र की बेहरमती ना हो, अगर वहां तक कब्र तक पहुंचने का कोई इस तरह रास्ता नहीं है तो बाहर खड़े होकर दुआ कर लें, इसाले सवाब कर लें, और कब्र वालों जो भी मुसलमान है कब्रिस्तान के अंदर उन सबको ही आप दुआओं में याद रखें, तो इंशाल्लाह उनको भी नेकियां मिलेंगी और दुआ करने वाले को भी सवाब मिलेगा। तो ये तो हो गया कि इस तरह को कब्रिस्तान जाना चाहिए। अब जो लोग बाहर हैं तो ये तो जरूरी नहीं कि अगर किसी कब्रिस्तान में रिश्तेदार ना हो तो वहां जाना कोई मना है। असल तो ये कब्रिस्तान जाकर इबरत हासिल करना और दीगर जो मरहूमीन है उनको भी इशारे सवाब करने से सवाब ही मिलेगा। तो वहां जाकर किसी भी अगर कोई रिश्तेदार वगैरह है तो उनके कब्र पे चले जाएं, रिश्तेदार वगैरह नहीं है तो आप वैसे ही कब्रिस्तान चले जाएं, वहां जाके दुआ करें और वहीं पर खड़े होकर अपने वालिदैन को भी इशारे सवाब कर दें, कब्र वालों को भी इशारे सवाब कर दें, तो ये कि इशारे सवाब करने का सवाब भी हासिल हो जाएगा और कब्रिस्तान जाने का जो एक मामूल होना चाहिए वो भी हमारा एक रूटीन वाइज रहेगा, ताकि जो है वो कब्र को देखकर बंदा इबरत हासिल करे।
माशाल्लाह, मेरे मदनी चैनल के नाज़रीन, कब्रिस्तान जिन जिन से पॉसिबल हो कब्रिस्तान के आदाब का ख्याल रखते हुए जाएं, क्योंकि इबरत भी है। इसाले सवाब दुनिया में जहां है वहां से कर सकते हैं, नजर व नियाज करें। लोग हलवा बनाते हैं, शरण जायज है वो बना लें, कुछ और बना लें, इसाले सवाब कर दें। अमीर अहले सुन्नत ने रकम देने का एक दुआएं दी हैं तो रकम दे दें अपने मरहूमिन के इसाले सवाब के लिए, तो इंशाल्लाह यूं उनको सवाब पहुंचेगा। तो मदनी चैनल के साथ यूं रहिए, इंशाल्लाह इसकी खूब बरकतें मिलेंगी। अल्लाह करीम अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबीजिल अमीन सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
घर पर मुआशरा।